മേരുകഥ
മാത്രം ഇമേജ് FM 97.9. मै एक यात्रा हूँ जो हिँड्दा हिँड्दै सकिन्छ, म एक दीप शिखा हूँ जो बल्दा बल्दै सकिन्छ, म एक व्यथा हूँ जो उपचार गर्दा गर्दै सकिन्छ, र म एक कथा हूँ जो तिमीलाई सुनाउँदा सुनाउँदै सकिन्छ। नमस्ते, स्वागत तथा अभिवादन गर्छु म प्रत्येक हप्ता ठीक यसै बेला प्रसारण हुने कार्यक्रम मेरो कथामा। म तपाईँकै डियर कल्याणको तर्फबाट कहाँ हुनुहुन्छ, कस्तो हुनुहुन्छ, के गरिरहनु भएको छ, तपाईँलाई नदेखे पनि नभेटे पनि नबोले पनि म सधैँ सोध्न मन लाग्छ, र तपाईँको समीपमा रहन मन लाग्छ, तपाईँको हृदयको नजिकमा बस्न मन लाग्छ मलाई। म यो कार्यक्रमबाट आग्रह गर्दछु तपाईँहरूलाई, तपाईँको हृदयमा तपाईँहरूले जस अरूलाई छुट्याइसक्नु भएको माया स्नेह बाहेक तपाईँको हृदयमा जति पनि ठाउँ छ, म त्यो ठाउँ लिन चाहन्छु तपाईँको हृदयभित्र। तपाईँले आफ्नो मान्छेको लागि दिनुभएको माया, परिवारको लागि दिनुभएको माया, बुवा आमाको लागि दिनुभएको माया, साथीभाइहरूको लागि दिनुभएको माया, र टाढा टाढाका आफन्तहरू र आफ्नो मान्छेको लागि दिनुभएको माया बाहेक तपाईँको हृदयमा जति खाली ठाउँ छ, म त्यही ठाउँमा बस्न चाहन्छु, र म आग्रह पनि गर्छु, मलाई विश्वास छ तपाईँले त्यो बचेको ठाउँ मेरो लागि दिनुहुनेछ भन्ने कुरा म यो कार्यक्रम मेरो कथा मार्फत तपाईँलाई आग्रह गर्दछु। र मेरो इच्छा त्यही छ, त्यसैले म प्रत्येक हप्ता आउने गर्छु। म जहाँ रहे पनि, जसरी रहे पनि, जस्तो रहे पनि, म तपाईँको हृदयको खाली ठाउँमा बस्ने कोसिस गर्नेछु। यदि म सफल भयो भने तपाईँको हृदयमा अवश्य बस्नेछु, र यदि असफल भयो भने तपाईँले मलाई लेख्नुपर्ने हुन्छ कमेन्टहरू, र इमेल मार्फत पनि लेख्न सक्नुहुन्छ, फेसबुक मार्फत पनि पठाउन सक्नुहुन्छ, त्यसै गरी स्टेसनको ठेगानामा पत्राचार पनि गर्न सक्नुहुन्छ, र तपाईँका पत्रहरू मैले क्रमशः पाइरहेको छु, इमेल मार्फत पनि प्राप्त गरिरहेको छु, र म तिनीहरूलाई पढेर क्रमशः तपाईँलाई रिप्लाई गर्नेछु, र तपाईँका कथाहरू, तपाईँका वास्तविक घटनाहरू म प्रसारण गर्नेछु। कृपया ध्यान दिनुहोला, कार्यक्रम मेरो कथा वास्तविक जीवन घटनामा आधारित कार्यक्रम हो, र यसै क्रममा तपाईँ मलाई इमेलको लागि dearkalyan@gmail.com तपाईँ मलाई पत्राचार गर्न सक्नुहुन्छ, नभए स्टेसनको ठेगानामा पनि तपाईँ मलाई पत्राचार गर्न सक्नुहुन्छ। म तपाईँलाई अवश्य फोन गर्छु, तपाईँ संसारको जुनसुकै कुनामा बसे पनि म तपाईँलाई फोन गर्नेछु। कृपया आफ्नो फोन नम्बर अवश्य पनि लेख्नुहोला, इमेल आइडी नभए आफ्नो ठेगाना अवश्य लेख्नुहोला भन्न म चाहन्छु। र आजको कार्यक्रममा मैले राधिकाजीले पठाउनु भएको पत्रलाई लिएको छु, र तपाईँको सुस्वास्थ्यको कामना गर्दै म यो गीतबाट कार्यक्रम सुरु गर्न चाहन्छु।
खुशी उदानिया फुले सधै भरी तिमी मेरी जे गरेनिया फुले रिसाउदानिया फुले खुशी उदानिया फुले सधै भरी तिमी मेरी जे गरेनिया फुले भित्र लुकाएर हाँस्यौ कहिले खुसी फिजाएर दुख टिप्दै पाल्यौ कहिले दुख छाती भित्र लुकाएर हाँस्यौ
डियर कल्याण पहाड़ बाट खसेका ढुङ्गा झैं ढल पलाउँदै घिस्रदै हिँडिरहेकी छु म बाटोमा भेटिने कुराहरू मिठो लाग्दैनन् मलाई दुःखमा सुखमा पीडामा र उमङ्गमा जिन्दगी किन यसरी आफूबाट छुट्टिएर हिँड्छ थाहा छैन नदीको दोभान जस्तै कहिले वल्लो छेउ कहिले पल्लो छेउ बग्दै हिँड्ने पानी जस्तै जिन्दगानीमा आफूले पाएका दुःखहरू सुखहरू र पीडाहरू कति छरपष्ट हुन्छन् थाहै हुँदो रहेनछ शब्द शब्दमा समेटिए पनि नसकिने आफ्नो जीवन कथा आज तपाईँलाई पठाएकी छु किन आफैबाट भागेर एक्लो र उदास जिन्दगी बाँच्न मन लाग्छ मलाई थाहा छैन किन आफैबाट हराएर फेरि भेटिए जस्तै लाग्छ मलाई त्यो पनि थाहा छैन किन फरक फरक हुन्छन् जिन्दगीका सपनाहरू बाटो एउटै लक्ष्य एउटै यात्रा एउटै सुख दुःख एउटै तर पनि मान्छे किन आआफ्ना भोगाईमा निरन्तर डुबिरहेको हुन्छ र जसलाई जे लेखिएको हुन्छ त्यही भोग्नै पर्छ किन यति रहस्यमय छ यो जिन्दगी आज खोज्दा खोज्दै खै कुन्नी के भए तपाईँसँग बाँट्न मन लाग्यो आफ्नो कथा आफ्नो जीवनको वास्तविक घटना मेरो नाम राधिका हो विक्रम सम्बत 2040 सालमा मेरो जन्म काठमाडौँ खाल्डो भित्रको पाटनमा भएको हो पाटन सहरभित्र म घरकी जेठी छोरी म पछि एउटा भाइ र बहिनीको जन्म भएपछि मेरो बुबा बिरामी पर्नुभयो दमको रोगी हुनुहुन्थ्यो मेरो बुबा आज पनि सम्झन्छु म नेवारी परम्परामा र नेवारी संस्कृतिमा हुर्किए कि मैले मेरो परम्परा र संस्कृतिबाट आफूलाई पृथक राखेर म जिन्दगीको गोरेटोमा कहाँ हिँडे कहाँ भागे म आफैलाई थाहा छैन किन यति मिठो जिन्दगी पनि नमिठो लाग्न थाल्छ जिन्दगीमा फेरि अर्को जुनी पाइन्छ कि पाइँदैन थाहा छैन यात्रा पनि किन नमिठो र उदेक लाग्दो हुन्छ? यही जिन्दगी पनि किन सुखहरू, किन रहरहरू चैत मासको पात जस्तै सुक्खा भएर उड्छन्? किन वैशाख जेठको हावाले उडाएको धुलो जस्तै कतै टाढा गएर हराउँछन् सपनाहरू मेरा? थाहा छैन र थाहा हुँदो पनि रहेनछ। मान्छे त बस सबै कुरा देख्ने मात्र हो, भोग्ने र गुटी चालिदिने त कोही अरू हुँदो रहेछ। त्यसैले त आज म पृथक र एक्लो भइरहेको छु जस्तो लाग्छ डियर कल्याण। र जब जब मान्छे एक्लो हुन्छ, जब जब मान्छे उदासीमा हुन्छ, जब जब मान्छे वैरागी जिन्दगीमा बाँचिरहेको हुन्छ, त्यति बेला सम्भवतः तपाईँलाई सम्झन्छन् होला। र त्यसैले म पनि सम्झिरहेकी छु र लेखिरहेकी छु आफ्नो कथा। यसरी बुबा बिरामी पर्दै जानुभयो, त्यसपछि गाह्रो भयो हाम्रो जिन्दगी। बुबाले मूर्तिको काम गर्नुहुन्थ्यो, मूर्ति बनाउनुहुन्थ्यो, साहुहरू गाडी लिएर आउँथे र मूर्ति लिएर जान्थे। बुबाको मेहनत बिस्तारै बिस्तारै कम हुँदै गयो। जिउले सके पछि नगर्ने हो, नसके कसको के लाग्छ र? बुबालाई गाह्रो थियो। सानोमा मैले पुलचोक स्थित त्रिपद्म स्कुलमा पढेकी, काकाका छोराछोरीहरू त्यति बेला अरू स्कुलमा जान्थे, ठुलो बुवाका छोरी अर्को स्कुलमा जान्थे, तर हामी त्यहीँ गयौँ। म भाइ बहिनीलाई लिएर स्कुल जान्थे। स्कुलका दिनहरू रमाइला थिए। जाडोका यामहरूमा बाहिरको पारिलो घाममा त्रिपदमा स्कुलमा खेलेका दिनहरू हिजो जस्तो लाग्छन्, तर बितिसके ती दिनहरू अब फर्केर आउँदैनन्। थाहा हुँदा हुँदै पनि डियर कल्याण किन फर्कन मन लाग्छ मान्छेलाई आफ्नो अतीततिर? थाहा हुँदा हुँदै पनि मान्छेलाई किन फेरि पुनरावृत्त भएर जान मन लाग्छ आफ्नो अतीततिर? आज सम्झन्छु म यसरी जिन्दगी बित्दैका, हप्ता हप्ता महिनामा महिना वर्षमा बित्दैका, कक्षाको कोठाहरू क्रमशः परिवर्तन हुँदैका, बालापन बिस्तारै बिस्तारै यौवनतिर ढल्कँदैका, जिन्दगीका सपनाहरू र रुमानी रहरहरू भरिँदै गए आँखाभरि। तिनै आँखाका डिलमा राखेर देखिने रुमानी सपनाहरू आज सम्झन्छु म। कति मिठो सपनाहरू देख्थेँ म, कति रहरहरू हुन्थे जिन्दगीमा, कति सपनाहरू हुन्थे। बैंस जस्तै फक्रिएका मिठा सपनाहरूलाई आफ्नै चुदरीमा बाँके बोकेर र स्कुलबाट फर्कदाका झोलाहरूमा बोकेर जब म घरतिर लाग्थे, फेरि अत्यास लाग्दो जिन्दगी बाटोमा उभ्यन्थ्यो र सोच्थे मेरो बुबा बिरामी हुनुहुन्छ, मैले घर हेर्नुपर्छ, व्यवहार हेर्नुपर्छ, भाइ र बहिनी सोझा छन्, त्यसमा पनि भाइ हल्लारे छ, अझै कुरा बुझ्दैन, यस्तै यस्तै कुराले पिरोल्थ्यो मलाई र आज पनि सम्झन्छु। र यसरी विक्रम सम्बत 2056 सालमा मैले एसएलसी दिएँ। एसएलसी पछि कहाँ पढ्ने के पढ्ने बहस चल्थ्यो साथीहरूको बिचमा, तर आफ्नो स्थिति कसलाई के थाहा? घरको स्थिति थियो, तीनवटा कोठा भाडामा दिएका थियौँ हामीले, त्यसैबाट चल्थ्यो गुजारा। बुबाले जसो तसो काम गर्नुहुन्थ्यो र आफ्नो औषधि खर्च मात्र निकाल्नुहुन्थ्यो, सक्नु हुँदैन थियो धेरै काम गर्न। यसरी जिन्दगी बित्दै गयो, जिन्दगी कट्दै गयो, सुखमा दुःखमा पीडामा। मैले मेरो बिताएका ती जिन्दगीहरू आज सम्झन्छु र कहिलेकाहीँ यस्तो लाग्छ यदि फर्केर जान मिल्ने भए म फेरि फर्कन्थे होला र त्यतै कतै अनुवाद हुन्थे होला जहाँ मेरो जीवन थियो, रहर थियो र सपनाहरू थियो। Yeah. भनिन्छ आफ्नो अगाडि जिन्दगीका रेता पानाहरू फैलाऊ र हृदयलाई तन्काऊ, हृदयलाई चौर जस्तै फैलन देऊ र मनका दुःखहरू मनका भावनाहरू आफ्नो चौर जस्तो फराकिलो हृदयभित्र उलिदेऊ र विशाल हृदय लिएर हिँड। जीवनमा कतै पनि दुःखको सामना गर्नु पर्दैन। तिमी मन जति साँगुरो बनाउँछौ, तिमी मन जति अप्ठ्यारो बनाउँछौ, त्यति दुखित हुन्छौ तिमी। त्यसैले तन्कन देऊ हृदयलाई फराकिलो दायरामा, बगर जस्तै फैलिए पनि मनलाई फैलन देऊ, चौर जस्तै फैलिए पनि मनलाई फैलन देऊ र त्यहाँ दुःखका अवशेषहरू कतै कुनामा थन्केर बस्छन् र जिन्दगीमा जोसँग विशाल हृदय छ त्यो दुःखबाट हात्तिँदैन र भाग्दैन। तर डियर कल्याण, कहिलेकाहीँ त्यही फराकिलो मन पनि रबर जस्तै यसरी तन्किएर खुम्चन थाल्छ कि सारा दुःखहरू त्यसैले च्याप्न थाल्छन् र छटपटी पैदा हुन्छ जिन्दगीमा खुसीहरू। बिस्तारै बिस्तारै साँझको जुन जस्तै उदाउन थालेका खुसीहरू, फेरि बिहानतिरको जुन जस्तै पश्चिमी आकाशमा जब बिलाउँदै जान्छन् अनि मान्छेले जिन्दगीका आशाहरू मार्दो रहेछ। मान्छेलाई बचाउने र मान्छेलाई जिन्दगीको धेरै लामो यात्रासम्म तय गराउने उसका खुसीहरू हुन्, उसका सपनाहरू हुन्। यदि मान्छेलाई सपनाबाट छुट्याइदियो भने यो जिन्दगी बगर बन्छ, तर कहिलेकाहीँ तिनै सपनाहरू पनि छोडेर जाँदा रहेछन् मान्छेलाई र सपनाहरूले भन्दो रहेछन् अब म तिमीसँग बस्न सक्दैन। निरीह एक्लो उद्देश्यविहीन मान्छेको अगाडि सपनाले पनि हेप्दो रहेछ। एक्लो र उदासीमा बाँच्नेहरूको लागि सपनाहरू पनि दुश्मन हुँदा रहेछन्। आँखा चिम्लेर देखिने सपनाहरू पनि डियर कल्याण जब मान्छेको लागि दुश्मनी साँच्न थाल्छन् अनि जीवनमा केही बाँकी रहँदैन, त्यसैले त तिमीलाई लेख्न मन लाग्छ, तपाईँलाई लेख्न मन लाग्छ, हजुरलाई लेख्न मन लाग्छ डियर कल्याण। आफ्ना कथाहरू, आफ्ना व्यथाहरू र पीडाहरू छर्लङ्ग बनाएर लेख्न मन लाग्छ र साट्न मन लाग्छ तपाईँको आवाज मार्फत लाखौँ लाख मानिसहरूलाई। यो भावनाको कुरा हो, मनको कुरा हो र आवेगको कुरा हो जसले जिन्दगीलाई शब्दमा रूपान्तरित गर्छ र जिन्दगीलाई कसैको अगाडि चलचित्र जस्तै उभ्याइदिन्छ। त्यसैले लेख्दैछु म आफ्नो जीवनको कथा। जिन्दगी कति फरक छ आफैसँग कहिलेकाहीँ त लाग्छ मैले जिन्दगीमा आफूभित्र ठूलो महफिल जमाएर बसे, आज ती सब फुत्किएर गइसकेका छन् मबाट। तर ऋणी छु म मेरो जिन्दगीदेखि, कहिले पनि जिन्दगीलाई खुसीले हेर्न सकिन, त्यसैले दुखी छु म र जिन्दगीप्रति ऋणी पनि छु, किनकि जिन्दगीलाई मैले आफ्नै जिन्दगीलाई पनि कहिले सुखको पाटामा अनुवाद गरेर हेर्न सकिन। यसरी एसएलसी सकेपछि म पाटन क्याम्पसमा पढ्न थालेँ। पढाइ ठिकै थियो मेरो, जसो तसो पढ्थेँ म, घरको स्थिति त त्यस्तै थियो। मध्यम स्तरको नेवारी परिवारकी छोरी म, आमाको अवस्था पनि त्यस्तै थियो, घर हेर्नु कि बाहिर हेर्नु, आमा रुनुहुन्थ्यो बुबाको अवस्था देखेर। तर बुबा अत्यन्तै साहसी हुनुहुन्थ्यो, कहिले पनि मन दुखाउनु हुँदैन थियो, भन्नुहुन्थ्यो छोरीहरू ठुला भए केही नभए पनि यो ठुली छोरीले पढिसके, अब त यसले केही गर्छ, किन चिन्ता गर्छु, आमालाई उल्टा सम्झाउनुहुन्थ्यो। र बुबाले जब एक नजर मतिर हेर्नुहुन्थ्यो, मलाई लाग्थ्यो म अहिले उडेर कतै दूर देशतिर जाउँ र पैसाको भारी वर्षाउँ घरमा। कहिलेकाहीँ सोच्थे हरेक नेपालीहरू विदेश जान्छन्, युरोपतिर जान्छन्, अमेरिकातिर जान्छन्, केही नभए पनि मिडल इस्टतिर जान्छन्। खै मेरो बाटो कता कोरिएको होला, कहिलेकाहीँ उड्न खोज्थे तर पखेटा काटिएकी चरी जस्तै थिए म। यो काठमाडौँ खाल्टोबाट बाहिर उड्नु र बाहिर जानु मेरो नियति र भाग्यमा कतै लेखेको रहे थिएन, त्यसैले मलाई यहीँभित्र सङ्घर्ष गर्नु थियो र गरिरहे। विक्रम सम्बत 2057 सालको कुरा हो। एक दिन घरमा बसेकी थिएँ, आइए लेभलको पढाइ सकिसकेकी म, आइए लेभलको पढाइ पढ्दै गरेकी म, मैले सोचे मैले जागिर किन नगरौँ। भर्खरै एक वर्ष भएको थियो मैले कलेजतिर दाउन थालेको, त्यतिकैमा एउटा दैनिक पत्रिकामा कतै जागिर खुलेको देखे मैले र त्यहाँ फोन गरे र त्यसपछि एक दुई ठाउँ गएँ म, र मलाई लाग्यो कि खोज्यो भने यो संसारमा सब चिज पाइँदो रहेछ, मलाई आश लाग्दै गयो। र त्यति बेला मैले अनुभव गरेँ जस्तो तसो आइए लेभलको परीक्षा सकाए भने मैले कसो जागिर नपाउला, अहिले पढ्छु। घर आएर बुबा आमालाई यही भन्थे, मलाई कमसेकम आइए लेभलको पढाइ दि पढ्न दिनुहोस्, प्लस टू लेभलको, म त्यसपछि जागिर गर्छु। जसो तसो समय बिताउँदै गएँ मैले, सानोतिनो काम गर्न रहर लाग्थ्यो। बिदाका दिनहरूमा कहीँ कतै साथीले कामका कुरा गरे भने म झोला बोकेर हिँडिहाल्थेँ, समस्या नहो, जसरी हेरे पनि समस्या नै देखिएपछि जिन्दगीमा किन त्यसो नगर्नु, राम्रो लाउने रहर हुन्थ्यो, मिठो खाने रहर हुन्थ्यो, आत्मा बेचेर बाँच्न सकिँदैन थियो, आत्मा बेच्ने मन थिएन मेरो। यसरी समय बित्दै गए, यसरी समय सँगसँगै मैले आफूलाई जिन्दगीको दोसाँधबाट उकालिरहे, दोसाँधबाट अगाडि बढाइरहे, नभन्दै मेरो आइएको रिजल्ट आए ढेर कल्याण। रिजल्ट आएपछि मैले बिए लेभलको पढाइ पढ्न थालेँ र पढाइ सँगसँगै मैले आफ्नो कम्प्युटर कोर्सलाई अगाडि बढाइरहेकी थिएँ। र त्यही क्रममा पत्रिका मार्फत मैले थाहा पाएँ एक ठाउँमा मेरो लागि जागिर खोलेको थियो, त्यहाँ फोन गरे र त्यसपछि फोन उठाउने मान्छेले मलाई फोन बोलाए। अर्को दिन म गए, मलाई राम्रोसँग याद छ काठमाडौँको महाबौद्ध छेउको एउटा पसल थियो, त्यो त्यहाँ आशुतोष नाम गरेको एउटा बिहार घर भएको मानिस बस्थ्यो, भर्खरको केटा, फोनबाट परिचय मात्र भएको थियो। महाबौद्धको भर्याङ साङ्गुङ र भर्याङ उक्लेर पाँचौँ तला पुगेपछि उसँग भेट भयो, होलसेल व्यापार रहेछ उसको, उसले धेरै कुरा गरेन र उसका व्यापारका कुरा र उसका भएका कुराहरूलाई मैले कम्प्युटरमा इन्ट्री गर्नुपर्ने काम थियो, उसले अन्तर्वार्ता लियो, कम्प्युटर केही नहुने उसले मलाई अन्तर्वार्ता लियो, मलाई हाँसो उठ्थ्यो उसले प्रश्न गर्दा, र मैले सबै काम त्यहीँनिर गरेर देखाइदिएँ ढेर कल्याण। त्यसपछि उसले दाई भाउजूलाई सोध्छु भने, त्यो होलसेल पसल उसको दाई भाउजूको रहेछ, ऊ त्यहाँ हेर्दो रहेछ सबै कुरा, हरेक कुरा उसले दाई भाउजूबाट अनुमति लिएर काम गर्दो रहेछ। मलाई के थाहा, खाना खाना पनि ऊ सोध्न जाँदो रहेछ, मलाई थाहै भएन। र अर्को दिन उसले मलाई फोन गरे, म फेरि उपस्थित भएँ। दाई भाउजू त्यहीँ थिए, उनीहरूले काम गर्न आऊ भने, तलबको के कुरा गर्नु। समय बित्दै गयो, धेर कल्याण पाटनबाट महाबौद्ध म बस चढेर जान्थेँ र त्यहाँबाट फटाफट हिँड्दै आफ्नो अफिस कोठामा समयमा पुग्थे। घरमा गरेपछि फल पाइन्छ भने जस्तै दाई भाउजूको नजरमा म राम्रो थिएँ, मलाई असल मान्थ्यो तिनीहरूले, हरेक कामहरू गरिदिन्थे। कहिलेकाहीँ मेरो मालिकको श्रीमतीले, जसलाई म भाउजू भन्थे, घरमा बोलाउनु भयो भने पनि गइदिन्थे। सोच्थे मेरो जिन्दगीमा को छ र, तर कहिल्यै पनि उनीहरूले नराम्रो र नराम्रो नियतले हेरेनन्। मलाई खुसी लाग्थ्यो, तर समयको आवेग सँगसँगै आशुतोष मसँग बिस्तारै बिस्तारै नजिकै जान थाल्यो। धेर कल्याण, मैले सोचेकी थिएन जिन्दगी कहाँबाट कहाँ पुग्छ। काठमाडौँकी नेवार परिवारमा हुर्केकी केटीमा कहाँ बिहारको केटा, न काठमाडौँमा घर छ, न जागिर छ, न केही छ। तर बिस्तारै बिस्तारै उसको सामिप्यताभित्र म हराउँदै गए। थाहै नपाउने स्पर्शहरूले बिस्तारै हृदयलाई छुँदै गए। मन न हो, भावना न हो, माया न हो। बिस्तारै बिस्तारै आफूलाई सम्हाल्दा सम्हाल्दै मेरो जिन्दगीको कथा कहाँबाट कहाँ मोडियो। ढेर कल्याण, आज म तपाईँलाई सुनाउन चाहन्छु। खै कुन्ने किन हो यो मनको आवेग, यसरी यो मनको दुःख यसरी उर्लिरहेको छ खोला जस्तै। मनभित्र थाम्न सक्दिनँ म, थामेँ भने म कतै मर्छु कि भन्ने डर लाग्छ। त्यसैले यो विशाल सागर, थामिएको सागरलाई तपाईँको आवाज मार्फत बगाउन चाहन्छु र तपाईँलाई दिल खोलेर सुनाउन चाहन्छु मेरो कथा, बस मेरो आफ्नो कथा।
आज हो कि भोलि हो, ओ आज हो कि भोलि हो, जिन्दगी नै धारा प, यहाँ राम्रो गर्नेलाई सबैकै छ सराप,
कैसा सरापा।
फलो गर्ने मान्छे कै हुँदै छ हानी, फलो गर्ने मान्छे कै हुँदै छ हानी, पानी बिन बग्दै छ प्यासी जिन्दगानी, पानी बिन बग्दै छ प्यासी जिन्दगानी। आत्मा रहे सम्मा चल्ने हाम्रो जिन्दगी, यही आत्मा नरहे त उडी जाने धुवा सरी बगरको धुलो सरी। कति बेला झर्ने हो कर्कलाको पानी, कति बेला झर्ने हो कर्कलाको पानी, पानी बिन बग्दै छ प्यास
मेरो कथा। इमेज एफएम 97.9 को प्रस्तुति डियर कल्याणको मनछुने आवाजमा मेरो कथा। अब क्यानडा नेपाल .net मा
डियर कल्याण, जिन्दगी कहिलेकाहीँ आफ्नै अगाडि भीर जस्तो भएर तेर्सिदिन्छ। त्यही जिन्दगी कहिलेकाहीँ अगाडि फुल जस्तै ढकमक्क फुलेर उभिदिन्छ। कति रहस्यमय छ यो जिन्दगीको कथा, यो जिन्दगीको बाटो, सम्पूर्ण मानव सृष्टिभित्रको रहस्यभित्र उभिएकी म पनि आज सम्झन्छु र जब अतीततिर फर्कन्छु, किन लोभ्याए होला मलाई मेरो अतीतले, किन झोक्कायो होला मलाई मेरो अतीतले, किन मान्छेले सारा भविष्यको कुरा जान्न सक्दैन, किन मान्छेले वर्तमानको कुरा मात्र जान्छ, खै किन जान्छ थाहा छैन। डियर कल्याण, यसरी आशुतोषले बिस्तारै बिस्तारै मलाई मन पराउँथ्यो। उसको दाई बाउजू अत्यन्तै कडा स्वभावका थिए। आशुतोष जब व्यापार गरेर फर्कन्थ्यो, ऊ मलाई यतिसम्म माया गर्थ्यो कि बढी भएको पैसा मलाई राख्न दिन्थ्यो, मलाई राख्न मन पर्दैन थियो। अरूको लिनु र अरूको पाउनु मेरो नियति थिएन। म चाहन्थे म जे पाऊँ आफै पाऊँ, जे गरौँ म आफै गरौँ, म त्यही चाहन्थे। तर उसले बिस्तारै बिस्तारै आफ्ना मनका कुराहरू, आफ्ना भावनाका कुराहरू मसँग सार्दै गए र यसरी सार्दै जाने क्रममा उसँग म धेरै समयहरू गुजार्न थाले। वास्तवमा आशुतोषको नाम अर्कै थियो। ऊ नेपाल आएको 10 वर्ष भइसकेको थियो। अलि सानो हुँदै उसका दाई भाउजूले उसलाई यहाँ ल्याएको र उसले काठमाडौँ मलाई असाध्यै मनपर्छ भन्थ्यो। बिस्तारै बिस्तारै समय घर्किँदै गए। उसको र मेरो सम्बन्ध उसको दाई भाउजूले थाहा पाउँदै जानुभयो। एक दिनको कुरा हो, आशुतोषले मलाई भन्यो, राधिका तिमीलाई आउन गाह्रो हुन्छ, म तिमीलाई स्कुटी किनिदिन्छु, तिमी लिन्छौ। मैले त्यति बेला भनेको, तिमीसँग कहाँ पैसा छ, त्यो पल उसले मैले पैसा राखेको छु भने मन लागेको थिएन, तर उसले किनेर ल्याइदियो। अर्को दिन मलाई जमलमा लगेर किनायो। कोही आफ्नो अगाडि खुला हृदयले माया गर्न आउँछ भने धेर कल्याण एउटी नारीले कसरी अस्वीकार गर्छ। जब जब म उसको आँखामा हेर्थेँ मलाई लाग्थ्यो ऊ मलाई साँच्चैकै माया गर्छ। मायाले देश भन्दैन, भूगोल भन्दैन, संस्कृति भन्दैन, त्योभन्दा धेरै माथि हुन्छ माया। सायद त्यसैले होला मैले उसलाई स्वीकारेँ। ऊ असाध्यै माया गर्थ्यो मलाई, धेर कल्याण यति धेरै माया गर्थ्यो कि म व्यक्त गर्न सक्थिनँ। ऊ हर चिज चाहन्थ्यो, मलाई हर चिज दिन चाहन्थ्यो। कहिलेकाहीँ सोध्थेँ उसले मेरो लागि यति धेरै कुरा दिएको छ, मैले उसलाई केही दिन सकेकी छैन। काठमाडौँको रैथानी भएर पनि ऊ कहाँ बिहारको केटा, तर उसले मलाई सम्झाउँथ्यो। समय बित्दै जाने क्रममा जब म स्कुटी चढेर अफिस पुग्थेँ त्यति बेला उसको दाई भाउजूले सोध्थे कहाँबाट किन्यौ भनेर। एक दिन कसो कसो कुरा गर्दा उनीहरूले थाहा पाएछन् अरू मार्फत आशुतोषले किनेको। त्यसपछि त्यो घरमा बम पड्किए चाहिँ पट्कन थालेछन्। दाई भाउजू त मसँग बोल्नै छोडे र त्यसपछि उसलाई प्रस्ताव राखिएछ कि राधिकालाई छोड कि हामीबाट हटेर जा। उसले आफ्नो दाई भाउजूलाई छोड्यो ढेर कल्याण, तर मलाई छोडेन, मलाई छोड्ने मनै गरेन। मैले किन छोडेको जागिर भन्दा उसले भन्यो होइन त्यत्तिकै म आफ्नै काम गर्न चाहन्छु, तर उसँग पैसा थिएन। करिब एक महिनापछि मैले थाहा पाएँ उसको परिवारले कि उसलाई छोड कि हामीलाई छोड भनेपछि उसले मेरो लागि परिवार छोडेको रहेछ। तर उसले कहिल्यै पनि भनेन, सधैँ हाँस्थ्यो, मनभित्र दुःख लुकाएर हाँस्थ्यो, मनभित्र पीडा लुकाएर हाँस्थ्यो र भन्थ्यो राधिका म तिमीसँग जिन्दगी कटाउन चाहन्छु र तिमीलाई खुसी दिन चाहन्छु, त्यसको लागि म जे गर्न पनि तयार छु। तर बिचरा केही पनि थिएन उसको, जे थियो उसले मलाई दिइसकेको थियो। 2-4 लाखमा काठमाडौँमा के हुन्थ्यो। एक दिन उसले मलाई भन्यो म फेरि आफ्नो व्यवसाय सुरु गर्छु। उसले व्यवसाय सुरु गर्न थाल्यो, म पनि दिन रात खट्थेँ। घरमा बुबाले भन्नुहुन्थ्यो जागिर कस्तो छ, मैले राम्रै छ भन्थे, तर पैसा आउनुभन्दा गुमाउनु बढी थियो। त्यहाँ उसलाई सहयोग गर्थे, चिने जानेका ठाउँहरूमा ऊ पुग्थ्यो म पनि पुग्थेँ। जब जब हाम्रो जोडी देख्थे मान्छेहरू रिसले चल्थे, जब जब हाम्रो जोडी देख्थे तब मान्छेहरू टाउको अर्कोतिर गुमाउँछ। ढेर कल्याण आज प्रश्न गर्छु म, के मैले आशुतोषलाई मन पराउनु पाप थियो, के उसले मलाई निस्वार्थ माया दिनु अपराध थियो। यदि यो पाप र अपराध हो भने यो दुनियाँमा साँचो र पवित्र कुरा के हो मैले थाहा पाउन सकेको छैन। त्यसैले बार बार म तडपिरहन्छु, रातभरि निद्रा लाग्दैन। ढेर कल्याण आज तपाईँलाई प्रश्न गर्न चाहन्छु, यो संसारमा साँचो र पवित्र माया कहाँ छ? आज तपाईँलाई प्रश्न गर्न चाहन्छु, बस तपाईँलाई। पुनः स्वागत छ तपाईलाई कार्यक्रम मेरो कथामा। कार्यक्रम मेरो कथा सत्य घटनामा आधारित कार्यक्रम हो। यो कुरा यहाँलाई जानकारी गराइरहेको छु मैले र यहाँहरूलाई पनि थाहा छ होला जस्तो मलाई लाग्छ। र कार्यक्रम तपाईँ प्रत्येक बिहिबार 12 बजेदेखि 2 बजेसम्म र प्रत्येक बुधबार राति 11 बजेदेखि 12 बजेसम्म यसको पुनः प्रसारण सुन्न सक्नुहुन्छ। र आज मैले राधिकाजीले पठाउनु भएको उहाँको जीवनको वास्तविक घटना तपाईँलाई सुनाइरहेको छु। विशेष कारणवश अथवा कुनै कारणवश यदि तपाईँले भर्खरै रेडियो ट्युन गर्नुभएको छ भने म उहाँको अघिल्लो जीवनको घटनाहरू एकपटक तपाईँको लागि रिक्याप गर्न चाहन्छु। राधिकाको जन्म 2040 सालमा पाटनमा भएको हो, काठमाडौँ उपत्यकाभित्रको पाटनमा। उहाँले सानोमा पुलचोकको त्रिपद्म स्कुलमा पढ्नुभयो र उहाँका एक बहिनी र एक भाइ हुनुहुन्थ्यो र बुबा आमा र बुबाले मूर्ति बनाउने काम गर्नुहुन्थ्यो। र विक्रम सम्बत 2056 सालमा उहाँले एसएलसी दिनुभयो र त्यति बेला बुबाको काम गर्ने स्थिति अलिकति कमजोर अवस्थामा हुनुहुन्थ्यो। बिरामी धेरै परिरहने बुबा र घरको जिम्मेवारी उहाँप्रति अलिकति बढी नै थियो र त्यसै क्रममा उहाँले पाटन क्याम्पसमा पढ्नुभयो एसएलसी पछि र प्लस टू लेभलको अर्थात् त्यति बेला उहाँले आइए लेभलको एक्जाम दिएको जस्तो मलाई लाग्छ। र त्यो एक्जाम पछि उहाँ अर्थात् विक्रम सम्बत 2059 सालमा जागिर गर्न थाल्नुभयो। जागिर गर्ने क्रममा जसको जागिर गर्नुहुन्थ्यो उसको भाइ आशुतोषसँग उहाँको भेट भइरहन्थ्यो र काठमाडौँको महाबौद्धको एउटा होलसेल व्यापारसँग आबद्ध भएर उहाँले काम गर्नुहुन्थ्यो र त्यही क्रममा आशुतोषसँग उहाँको भेट भयो र बिहार निवासी आशुतोषले उहाँलाई मन पराउनु भयो र दुवैले एकअर्कोलाई स्वीकार्नु भयो। तर बिस्तारै त्यो सम्बन्धको बारेमा उहाँको दाई भाउजूले थाहा पाउनुभयो र त्यसपछि आशुतोषलाई कि राधिकालाई छोड कि हामीलाई छोड भन्ने दबाब दिएपछि आशुतोषले दाई भाउजूलाई छोडेर छुट्टै व्यापार गर्न थाल्नुभयो। तर जहाँ जहाँ व्यापार गर्न जाँदा दुवैजनाको जोडी देख्दा मान्छेहरूले टाउको फर्काउँथे र त्यसपछि त्यो अवस्थामा उहाँहरू कसरी अगाडि बढ्नुभयो र उहाँहरूको जिन्दगी कहाँबाट कहाँ पुगिरहेको छ सुनौ। यो वास्तविक र मार्मिक जीवन घटना म तपाईँलाई सुनाउन चाहन्छु यो गीतपछि।
मैले विश्वासमा शङ्का गरिनँ
डियर कल्याण, गर्मीका यामहरूमा अनायास वर्षनी वर्षा जस्तो शीतल हुँदैन जिन्दगी सधैँभरि। ओकालीमा हिँड्दा हिँड्दै गर्मीले थाकेर लखतरान परेको बेला भेटिने चौतारी जस्तो सधैँ हुँदैन जिन्दगी। जिन्दगी त जे भोग्यो त्यही हुँदो रहेछ, जे अगाडि आउँछ त्यही हो जिन्दगी। छेउछाउमा कहिल्यै लुक्दो रहेनछ जिन्दगी। मान्छेको छेउछाउमा लुक्ने त सपनाहरू हुँदा रहेछन्, जसले मान्छेलाई अनवरत रूपमा एउटा यस्तो दुस्साहस काम गर्न अगाडि बढाइरहन्छ। सपनाहरू घातक हुन्छन्, सपनाहरू दुखान्त हुन्छन् र सपनाहरू अत्यन्तै पीडादायी हुन्छन्। जो धेरै सपना देख्छ ऊ धेरै पीडित हुन्छ। मलाई त्यस्तै लाग्छ डियर कल्याण, मेरो जिन्दगीले त्यही भन्छ। किनकि सपना देख्नेहरू कहिल्यै पनि यथार्थसँग लुक्न सक्दैनन् र यथार्थमा जो बाँच्छ त्यही हो जिन्दगी र त्यही मान्छे सफल हुन्छ जस्तो लाग्छ। कहिलेकाहीँ त सम्झन्छु आफ्नो जिन्दगीको बाँकी हिस्सालाई यतै कतै अनुवाद गरेर फेरि सपनाको महलतिर हराउँ। तर जिन्दगीमा धेरै सपना देखेँ मैले। जब मेरो जिन्दगीमा आशुतोष आए, सपनाका भन्ज्याङहरू म भित्र फेरि चुदरी भनेर उभिरहे। यता फर्के पनि सपना, उता फर्के पनि सपना। आशुतोष भन्थ्यो, हेर काठमाडौँमा यति राम्रो घर बनाउनु पर्छ, म बनाउँछु, तिमीले मात्र मेरो सहारा देऊ, मलाई सपोर्ट देऊ। समय बित्दै गए। विक्रमसम्म 2062 सालसम्म आशुतोषको व्यापारमा मैले सघाइरहे। निरन्तर रात भनेर दिन भनेर ऊ पनि त्यत्तिकै खट्थ्यो। जब हामी दुबईको कुरा चल्न थाल्थ्यो, चिने जानेका अगाडि मान्छेहरू टाउको फर्काएर अर्कोतिर हेर्न थाल्थे। आज प्रश्न गर्न चाहन्छु, यदि यो कार्यक्रम सुनिरहनु भएको छ भने तपाईँहरू धेरैलाई थाहा होला हाम्रो कथा। हामीले अपराध गरेका थिएनौँ, तर मान्छेहरू किन कसैको जोडी देख्दा ईर्ष्याले जलेर अर्कोतिर फर्कन्छ मलाई थाहा भएन। 62 सालसम्म हिँडिरहेको हाम्रो यात्रामा फेरि तगारो लाग्दै गयो। बिस्तारै बिस्तारै उसको समीपमा अर्को एकजना दिल्लीको मान्छे आउन थाल्यो। आशुतोषको साथमा मैले उसलाई भन्थे, यसलाई विश्वास नगर, हामीलाई घात हुन सक्छ। तर त्यो मानिसले यसरी विश्वास दिलाउँदै गए। समय बित्दै जाँदा ओह्रालो लागेको बाघलाई मृगले पनि लखेट्छ भने जस्तै हाम्रो जिन्दगी पनि त्यस्तै हुन थाल्यो। व्यापार दिन प्रतिदिन डुब्दै जान थाल्यो। देशको अवस्था त्यस्तै थियो। कति मान्छेले पैसाको कुरा गर्दा टाउको अर्कोतिर फर्काउन मन लाग्थ्यो। त्यो पैसा हाम्रो पल्टोमा किन आउँदैन, किन सुध्रिँदैनन् हाम्रा भाग्यका रेखाहरू। म रित्तो र अँध्यारो मुख लाएर जब घर जान्थे, आमाले भन्नुहुन्थ्यो, बहिनी र भाइ कलेज पढ्दैछन्, छोरी तिमी बिहानदेखि बेलुकासम्म जान्छौ, तिम्रो अवस्था के हो? वा प्रश्नको अगाडि हराउँथे डियर कल्याण। र एक दिन मैले आशुतोषलाई भने, आशुतोष, यो तिमीले किनिदिएको स्कुटी र मेरा हातमा मेरो शरीरमा लगाएका सुनका गहना के कामको लागि? मै सबै बेच्न चाहन्छु, तिमीले थप लगानी गरेर काम गर। हुन त त्यति सानो पैसाले काठमाडौँमा के हुन्थ्यो र? ऊ रोयो त्यो पल, मलाई साह्रै माया लाग्यो उसको। जहाँको भए पनि जस्तो भए पनि उसको माया पवित्र थियो। उसको स्नेह र उसको म प्रतिको सदा सहायता देखेर मलाई अत्यन्तै खुसी लाग्थ्यो। यो स्वार्थी दुनियाँमा कमसेकम माया गर्ने मान्छे त छ। उसको निस्वार्थ मायाले मलाई यति धेरै तान्न थाल्यो कि म उसका हरेक दुःखमा रुन्थेँ र खुसीमा हाँस्थेँ। र एक दिन मैले आफ्ना सबै काम गरेर सम्पूर्ण पैसा उसलाई लगेर दिएँ। फेरि सुरु भयो काम। त्यति पैसाले के काम हुन्थ्यो, तर सब बिग्रदै गए। र त्यसपछि हल्ला चल्न थाल्यो। यो सबै मेरो कारणले भएको, उसैले बिगारी। केटा राम्रो थियो, उसका दाई भाउजूले यही भन्दै गए। र बिस्तारै बिस्तारै यति हल्ला हुन थाल्यो कि आशुतोषले पनि ममाथि घृणा गर्न थाल्यो। धेर कल्याण, कसरी खनिन्छ दुःख मान्छे माझी, कसरी पोखिन्छन् दुःखका ठुला ठुला भेलहरू मान्छेमाथि, कसरी खस्छन् पीडाका पत्थरहरू मान्छेको टाउकोमाथि। आशुतोषले स्वीकार्दैन थियो, तर बिस्तारै बिस्तारै उसले मलाई आरोप लगाउन थाल्यो। मान्छेको मन बदलन समय लाग्दो रहेनछ। र त्यसपछि ऊ काठमाडौँबाट दिल्ली जान्छु भनेर हिँड्यो। जाने दिन ऊ रोयो, किन रोयो मलाई थाहा छैन। त्यो पल उसले भन्थ्यो, म दिल्लीमा मेरो ठुलो दाई हुनुहुन्छ, म दुई चार महिना बसेर आउँछु। सबै टुट्यो हाम्रो, विवाह गर्ने लक्ष्य पनि अब के देखेर विवाह गर्नु, कसको विश्वास गर्नु। मलाई एकदमै नराम्रो लाग्दै जान थाल्यो। दिन रात छटपटिन्थे म। हाम्रो सम्बन्ध धेरैलाई थाहा थियो, जसको अगाडि जान्थे सबैले प्रश्न गर्थे, अहिले केटा कहाँ छ, के जवाब दिनु, कसलाई के भन्नु। कहिले कहीँ त लाग्थ्यो यो संसारबाट विश्राम लियो। माया गर्ने मान्छे पनि गए, दिल्लीबाट बारम्बार फोन गरिरहन्थ्यो। समय बित्दै जाने क्रममा साह्रै कुरा बिर्सन थालेँ मैले। चोटहरू बिर्से, पीडाहरू बिर्से, दुःखहरू बिर्से, धेरकल्याण, तर आशुतोषलाई बिर्सन सकेन। कहिलेकाहीँ फोन गरेर मैले भन्थेँ, तिमी आऊ अथवा मलाई बोलाऊ। उसले मलाई दिल्ली आऊ भने, जाने मन थिएन, तर फेरि जाउँ कि नजाउँ दोधार भइरहे। केही दिनपछि उसले फेरि आउँछु भने, समय गुज्रिरहे डियर कल्याण, तर हो आएन। तिम्रो लागि जिन्दगी दिन्छु, तिम्रो लागि माया दिन्छु, तिम्रो लागि सारा चिज दिन्छु भन्ने मान्छे आज आएन। किन आएन, प्रश्न अझै पनि उभिरहन्छ मनमा, अझै आएन। डियर कल्याण, म सुनाउन चाहन्छु आज तपाईँलाई मेरो कथा, मेरो दुःखको कथा, पीडाको कथा, आज तपाईँलाई सुनाउन चाहन्छु, बस तपाईँलाई। सपनाहरू चोरेर बाँच्ने जिन्दगी ढेर कल्याण दुखान्त हुँदो रहेछ। म सोच्थे मेरा सपनाहरूले कहिल्यै झुक्याउँदैनन् मलाई, मेरा सपनाहरूले कहिल्यै तोड्दैनन् मलाई। उजाड उजाड बस्तीहरूमा पनि मेरा सपनाहरू फुलिरहनेछन् फलिरहनेछन्। सहाराविहीन जिन्दगीको सहारा बनेर मेरा अगाडि मेरा खुसीहरू नाचिरहनेछन्। तर कहिलेकाहीँ जिन्दगी उल्टो वृत्तमा घुम्दो रहेछ र सपनाहरू पनि घुम्दा रहेछन् उल्टो वृत्तमा। आज सम्झन्छु मेरो अतीतलाई, यसरी आशुतोष मबाट टाढिएर गए पछि थाहा पाए उसको परिवारको ठूलो योजना अन्तर्गत ऊ पनि पर्यो। सधैँ सधैँ माया दिएर मलाई आफ्नो बनाउन खोज्ने आशुतोष मबाट फुत्किएर गए। रित्तो भइसकेपछि, एक्लो भइसकेपछि, उदास भइसकेपछि कोही पनि आफ्नो हुँदो रहेनछ। हिजो मसँग केही थियो, सबै मेरा आफ्ना थिए, आफ्नो जस्तो लाग्थ्यो। त्यही आशुतोष पनि भन्थ्यो तिमीसँग क्षमता छ, तर आज मसँग केही नभएपछि उसले पनि विदाईका हातहरू हल्लाएर बाहिरियो नेपालबाट र बिहारमा बसेर आफ्नै व्यवसाय सुरु गर्न थाल्यो। कहिलेकाहीँ फोन गर्थ्यो, उसले फोन उठाउन छोड्यो, नम्बर परिवर्तन गर्थ्यो, कहाँ कहाँबाट ल्याउँथे, खोज्न जाउँ कहाँ जाउँ, घरको अवस्था नाजुक छ। जेठी बाटी छोरी बाबालाई औषधि पुर्याउनु पर्ने बेला भइसकेको छ, भाइहरू कलेज पढ्छन्, बहिनीको पढाइ बिग्रिन्छ कि भन्ने त्यत्तिकै डर छ। कहाँ कहाँ थाम्नु, कहाँ कहाँ हेर्नु, बहिनी अबेरसम्म बाहिर बसी भने चिन्ता लाग्छ। जेठी छोरी भएको नाताले जिन्दगीले मलाई जहाँबाट जहाँ पुर्याए पनि मेरो परिवारमा त्यस्तो नहोस् भनेर जब म बहिनीलाई गाली गर्थे, ऊ उल्टा जवाब फर्काउँथे। मलाई अचम्म लाग्थ्यो, किन यस्तो हुन्छ जस्तो लाग्थ्यो, कोठामा एक्लै चुकुल हालेर सोच्थे। हिजो आशुतोष थियो, मेरो जिन्दगीमा खुसी थियो, आज ऊ गए। कहिले कहीँ लाग्थ्यो आफ्ना दुःखहरू बाँडेर, आफ्ना पीडाहरू बाँडेर रुने ठाउँ पनि छैन। समय बित्दै गए टेर कल्याण। बिस्तारै बिस्तारै मेरो पुरानो साथी मणि, जो आशुतोषसँग मिलेर काम गर्थ्यो, ऊ बिस्तारै बिस्तारै मेरो सामिप्यमा आयो। उसले आशुतोषको बारेमा धेरै कुरा गर्न थाल्यो। मलाई लाग्यो आशुतोषभन्दा पनि धेरै राम्रो छ, धेरै असल छ। कहिले कहीँ लाग्थ्यो ऊ जस्तो राम्रो मान्छे कोही छैन, किनकि धेरै पहिलेदेखि चिन्थेँ मैले उसलाई। उसले कहिल्यै पनि नराम्रो नजरले हेरेन मलाई। समय बित्दै गए। त्यसपछि उसले मलाई आफ्नो व्यवसायमा आउन कर गरे। मैले सोचे म उसको मा जाँदा मलाई राम्रो हुन्छ भने म किन नजाने, र मैले उसलाई सहयोग गरिदिन थाले। तर बिस्तारै बिस्तारै ऊ पनि मेरो सामिप्यमा आउँदै गए। मनी भन्थ्यो, हेर राधिका, आशुतोषको बाटो हेरेर नबस, ऊ अर्कै मान्छे हो, ऊ परिवारको चुकुलमा फँसिसक्यो। उसलाई परिवारले पैसा दिएन भने ऊ केही गर्न नसक्ने अवस्था थियो। यहाँमा यहाँ रहेका उसका समुदायहरूले त्यही भएर उसलाई सहयोग नगरेका, उसलाई फर्काउनको लागि। नत्र कुन चाहिँ यो व्यवसायमा बसेको मान्छे असफल भयो भने कमसेकम उसलाई दुई तिन पटक कोसिस गर्नको लागि उसकै समुदायले केही पैसाहरू जुटाइदिन्छ। तर आशुतोषको लागि त्यो भएन, किनकि उसलाई सारा सबैजना मिलेर फर्काउन चाहन्थे। ऊ फर्क्यो, अब आउँदैन। फर्किसकेको खोला र ऊ एउटै हो। मानिको कुरा ठिकै लाग्थ्यो। जब कहिले काहीँ बोर हुन्थ्यो उसले भन्थ्यो, राधिका तिमी आऊ, म जान्थे। घन्टौँसम्म कफी खाएर बस्थ्यौँ हामी। उसले दुःखका कुरा गर्थ्यो, मैले सुन्थेँ, मेरा दुःखका कुरा उसले सुन्थ्यो। जिन्दगीमा यति साथ पाउनु पनि मेरो लागि ठुलो कुरा हुन्थ्यो। कहिलेकाहीँ घरमा बुबालाई किनिदिने औषधि नहुँदा उसले सहयोग गर्थ्यो। दुःख त्यत्तिकै थियो, साथीभाइहरू त्यत्तिकै थिए। विदेश जानु, कहाँ जानु, युरोप र अमेरिका जाने हैसियत थिएन। बाँकी ठाउँ जाउँ नराम्रा खबरहरू आइरहन्थे, केटी मान्छे यस्तो भयो उस्तो भयो। गरिब जिन्दगीको गरिब चाल, गरिब देशको गरिबीको चाल। बहिनीको चिन्ता थियो, भाइको चिन्ता थियो, यिनीहरू पढेर राम्रो मान्छे बनुन् भन्ने चिन्ता त्यत्तिकै थियो। म जहाँ हिँडे पनि त्यस्तै लाग्थ्यो। समय बित्दै गए। मनीको व्यवसाय राम्रै थियो, र बिस्तारै बिस्तारै मैले मनीलाई स्वीकार्दै गए। टेर कल्याण, वास्तवमा लहरा हो स्वास्नी मान्छे, जता जता सहारा भेट्छे उतै उतै फैलन्छे। मेरो सहारा उही थियो, दुःखमा त्यही थियो, सुखमा त्यही थियो। सिन्धुपाल्चोक घर भएको उसले मलाई विवाह गर्ने सहमति दियो, र विक्रम सम्बत 2067 सालमा मैले विवाह गरेँ। मलाई राम्रोसँग याद छ, विवाह गरेको तेस्रो दिन हामी पोखरा गएका थियौँ। र दुःखको कुरा त्यही थियो, जुन ठाउँमा मेरा पुराना यादहरू थिए त्यही ठाउँमा बस्यौँ हामी, त्यही होटलमा। कति हुदेक लाग्दा हुन्छन् मान्छेका सम्झनाहरू। मेरो विवाहको दिन आशुतोष रोएको थियो बिहारमा बसेर भन्ने कुरा पनि थाहा पाए। बितिसकेको कुरा सम्झन चाहँदैन टेयर कल्याण। मलाई थाहा छ टेयर कल्याण, यो कार्यक्रम उसका मानिसहरूले सुनिरहेका छन्, र म यही कार्यक्रम मार्फत आफ्नो वास्तविकता पोख्न चाहन्छु। र त्यसपछि हामी पोखरा गयौँ, त्यही ठाउँ त्यही परिवेश। कहिलेकाहीँ मान्छेलाई पुराना यादहरूले यसरी सताउँछ। त्यो दिन मैले सोचे, म एकजनाको बन्धनमा छु तर याद अर्काको आउँछ, एकजनाको अगालोमा छु तर याद अर्काको आउँछ, माया अर्काको लाग्छ। टुक्रिसकेको जिन्दगीको हालत यही हुन्छ, भत्किसकेको मन्दिरको हालत यही हुन्छ, र टुटिसकेको गिटारको हालत यही हुन्छ। माया गर्ने एउटा छ र यादमा अर्कोसँग डुब्नु पर्ने। कस्तो जिन्दगी मेरो टेयर कल्याण, आज सुनाउँछु म तपाईँलाई मेरो आफ्नो कथा, बस आफ्नो कथा। डियर कल्याण, कहिलेकाहीँ सम्झन्छु म मेरो जिन्दगीको परिवेशलाई, कहाँबाट कहाँ हुत्तिन्छन् मान्छेका गोरेटोहरू। कहिले पनि ठम्म्याउन सकिनँ मैले मेरो जिन्दगीको बाटो, जहाँ जहाँ विश्वास गरे, जहाँ जहाँ आफूलाई आफ्नो ठान्नेहरूको लागि आफ्नो जिन्दगीका धेरै कुराहरू बाँटे। तर आज किन म उदास र एक्लो छु मलाई थाहा छैन। जहाँ जहाँ जान्छु त्यहीँ त्यहीँ कालो छाया जस्तै हिँडिरहन्छ मेरो दुःख मसँगै। उदासीमा बाँच्ने मेरा खुसीहरू बानी परिसके, बगर जस्तै आफूभित्र फैलिरहने मेरा दुःखहरू, मेरा पीडाहरू आफूसँगै फैलिसके, आफूसँगै रहिसके। र जहिले पनि एक तमासको जिन्दगी बाँचिरहेकी म किन आफैबाट भाग्दैछु थाहा छैन। मणिसँगको सम्बन्धले, हाम्रो वैवाहिक सम्बन्धले फेरि नराम्रो रूप लिन थालिसकेको थियो। ओ मलाई पुरानो कुराहरू झिकेर झगडा गर्थ्यो, त फलानाको होइनस् भन्थ्यो। कति समझदार छौ भन्ठान्थे म, कति आफ्नो जस्तो लाग्थ्यो उसलाई। सारा कुराहरू स्वीकार्थे म उसको अगाडि, तर आज किन उसले मलाई अनायास आरोप लगाए थाहै भएन। र बिस्तारै बिस्तारै फुटेको भाँडो जस्तै हुन थाल्यो म हामी, न ऊ मलाई सम्हाल्न सक्थ्यो न म उसलाई। पढे लेखेको थिएन ऊ, मलाई लाग्थ्यो नपढेको कारण होला, केटा मान्छे त यस्तो नहुनु पर्ने। हर रात हर दिन यही सम्झन्थे, तर ऊ त्यही कुरा गर्थ्यो एकहोरो रूपमा। त्यसैले हामी चर्किसकेका थियौँ र बिस्तारै बिस्तारै गएको, फुट्दै गएको हाम्रो सम्बन्धले नराम्रो रूप लिँदै जान थाल्यो। कहिलेकाहीँ आशुतोषको कुरा झिकेर ऊ कुरा गर्थ्यो र भन्थ्यो दिल्ली गएको बेला उसँग भेट भए, उसले मलाई तिम्रो बारेमा कुरा गरे। मलाई अचम्म लाग्थ्यो, ढेर कल्याण, एउटा स्वास्नी मान्छे कसैको अगाडि गोटीको रूपमा प्रयोग हुन सक्छ कि सक्दैन? आज यही प्रश्नले सताउँछ मलाई। मनीको अगाडि म खुला किताब जस्तै थिएँ। उसँग विवाह बन्धनमा बाँधिनु अगाडि मैले उसलाई भनेको थिएँ, यदि तिमीले पुराना कुरा झिकेर मसँग झगडा गर्छौ भने म जिन्दगी तिमीसँग कटाउन चाहदैन। त्यति बेला उसले मेरो कुरा स्वीकारे र भन्यो मलाई सबै कुरा थाहा छ, तर विवाह गरेर घरमा ल्याइसकेपछि मैले आरोप लगाउन थाल्यो तिमी मेरो हुन सक्दैनौ भन्थ्यो। कति दिन सहेर बस्नु, कति दिन रोएर बस्नु, काम गर्न जाँदा पनि काम गर्न जान दिँदैन थियो, घरमै बसेर काम गर्नुपर्ने हदैसम्मको सजाय थियो। न सद्भाव, न माया, न स्नेह। बिस्तारै टुट्दै गएको सम्बन्ध सिसाझै फुट्यो हाम्रो। र विक्रम सम्बत 2067 सालमा हामी सहमति अनुसार छुट्टिएर बस्यौँ। त्यसपछि म माइतीमा आएँ, माइती भनौँ कि घर, सबै कुरा बिग्रिसकेको थियो। र त्यति बेला मैले बुबालाई भने, बुबा अब म कसैको आसमा बस्दैन, म सानो व्यवसाय गर्छु, जानेकी छु कसरी सामान ल्याउनु पर्छ र कसरी बेच्नुपर्छ। ढेर कल्याण, यतिखेर लगनखेलमा एउटा सानो पसल खोलेर बसेकी छु। जिन्दगीमा कोही पनि रहेनन् मेरा, एक्लो र उदासीमा बाँचेकी म हिक्मत हारेकी छैन। एक दिन गरेर देखाउनु छ। सधैँ अँध्यारो हुँदैन जिन्दगी। हिजो अँध्यारो थियो मेरो जिन्दगी, र अँध्यारोको विकल्प भनेकै उज्यालो उज्यालो हुँदो रहेछ। सानो पसलमा राम्रो व्यवसाय हुन्छ, नपत्य हुने व्यवसाय हुन्छ। आज खुसी छु म। भाइ र बहिनीलाई समेटेर व्यवसाय गरिरहेको छु। आमा पनि आउनुहुन्छ सघाउन। म खुसी छु। मैले जिन्दगीमा ज जसलाई गुमाएँ तिनीहरूको याद आउँछ मलाई, किनकि न केटी मान्छे हुँ म। तर हिक्मत हारेकी छैन। म केही गर्न चाहन्छु। मलाई लाग्छ मेरा आधारा दिनहरू बितेर अब म उज्यालो दिनमा आइसकेको छु। त्यसैले यो कार्यक्रम सुनिरहनुभएका म जस्तै मेरा भाइ बहिनीहरूलाई भन्छु, मेरो उमेर धेरै भएको छैन। तपाईँहरूलाई के भएको होला? एउटाले माया मार्यो होला, एउटाले तोड्यो होला, तर तपाईँको जिन्दगीमा हात समाउनेहरू आउँछ, माया गर्नेहरू आउँछ। तर मेरो जिन्दगीमा अब कोही हात समाउन आउँदैन, किनकि मलाई विश्वास भइसक्यो मेरो लागि आउनेहरू सबै विषालु हातहरू लिएर आउँछ। तर म कर्म गर्न चाहन्छु, भाइ र बहिनीको भविष्य उज्जवल पार्न चाहन्छु, बाबाको उपचार गर्न चाहन्छु, र मेरी आमाको आँखामा सुन्दर सपना सजाउन चाहन्छु। म एउटा केटी मान्छे, म एउटा नारी, म केही गर्न चाहन्छु। त्यसैले ढेर कल्याण, तपाईँ समक्ष आफ्नो जिन्दगीको यो साँचो कथा पठाएकी छु, र प्रमाणहरू पनि छन्। त्यही हो मनि, त्यही हो आशुतोष। आशुतोषले तोडेर गयो मेरो मन। त्यति बेला म यति रोएकी थिएँ, र मनिले तोड्दा मन टुक्रिसकेको थियो। त्यसपछि त मलाई कसैले तोड्न सक्दैन। अब ढुङ्गा जस्तै भइसके म, र चट्टान जस्तै दरिलो मन बोकेर म जिन्दगीको यात्रामा सफल हुन चाहन्छु। मेरो व्यवसाय मार्फत, मेरो व्यापार मार्फत म सफल हुन चाहन्छु। यस्तै रहेछ जिन्दगी, र आज खुसीका दिनहरू मैले देखिरहेको छु, र मेरो जिन्दगीमा माया बाहेक अरू सबै कुरा उज्यालो छ, र म त्यही उज्यालोमा रमाउन चाहन्छु। बस त्यही उज्यालोमा।
बतासको रहरसँगै गासिएको जिन्दगी, कहिले उभो उभो लाग्छ, कहिले झर्छ जिन्दगी। बतासको रहरसँगै गासिएको जिन्दगी, कहिले उभो उभो लाग्छ, कहिले झर्छ जिन्दगी। हुरी बानी अन्धा धुन्दा भौतारिन्छ जिन्दगी, हुरी बानी अन्धा धुन्दा भौतारिन्छ जिन्दगी। शान्त कैले एकान्तमा सुसाउँछ जिन्दगी, कलहर कोलाहलको बजारमा जिन्दगी। मायालुको न्यानो पाउँदा निदाउँछ जिन्दगी, बतासको रहरसँगै गासिएको जिन्दगी, कहिले उभो उभो लाग्छ, कहिले झर्छ जिन्दगी। जिंदगी।